بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ مائدہ کی آیت کرمانک 54, 55 اور 56 کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف الله بقوم يحبهم ويحبونه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم۔ إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، تم میں سے جو کوئی اپنے دھرم سے پھرے گا वो जान ले कि इससे ईश्वर को कोई हानि नहीं होगी, क्योंकि भविष्य में ईश्वर ऐसे लोगों को लाएगा जिन्हें वो पसंद करता होगा, और वे भी ईश्वर को पसंद करते होंगे। वे ईमान वालों के समक्ष नर्म और काफिरों के समक्ष कड़े होंगे। वे ईश्वर के मार्ग में जिहाद और संघर्ष करेंगे तथा किसी धिक्कार करने वाले की धिक्कार से नहीं डरेंगे। ये ईश्वर की कृपा है जिसे वो जिसको चाहता है प्रदान करता है, और ईश्वर अत्यंत व्यापक ज्ञान वाला और जानकार है। हे ईमान वालों, तुम्हारा अभिभावक तथा स्वामी केवल ईश्वर, उसका पैगंबर और वे ईमान वाले हैं जो नमाज कायम करते हैं और रुकू की स्थिति में ज़कात देते हैं। और जो कोई ईश्वर, उसके पैगंबर तथा ऐसे ईमान वालों की अभिभावकता और स्वामित्व को स्वीकार करे, तो जान लो कि निसंदेह ईश्वर का गुठी प्रभुत्व प्राप्त करने वाला है।
यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आपका स्वागत है। आज मंगलवार है, जून की 8, शव्वाल की 27 और खुर्दाद माह की 18 तारीख। कार्यक्रम का आरंभ विश्व समाचारों से होगा, जिसके बाद राजनीतिक चर्चा पेश की जाएगी, फिर हम आपको रोहिंग्या त्रासदी नामक कार्यक्रम सुनाएंगे। सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। अमरीकी विदेश मंत्री ने ईरान के शांतिपूर्ण परमाणु कार्यक्रम को लेकर एक बार फिर गंभीर चिंता जताई है। ईरानी विदेश मंत्री ने अपने अमरीकी समकक्ष के दावों का उन्हीं के शब्दों में जवाब दिया है। इराक ने बिजली की भारी कमी का सामना करने के लिए 8 परमाणु रिएक्टर बनाने की योजना बनाई है। यमन का कहना है कि दुश्मन जंग हार चुका है और वो इससे बाहर निकलने के लिए हाथ पैर मार रहा है। और अब आप विस्तार से समाचार सुनिए।
अमरीकी विदेश मंत्री ने कहा है कि यूरेनियम का संवर्धन 60% तक पहुंच गया है और ईरान ने कुछ आधुनिकतम सेंट्रीफ्यूज मशीनें भी लगा ली हैं। अमेरिका के विदेश मंत्री ने ईरान के शांतिपूर्ण परमाणु कार्यक्रम की प्रगति पर चिंता जताई है। उन्होंने कहा है कि ईरान का परमाणु कार्यक्रम चारों हाथों पैरों से आगे बढ़ रहा है और हम नहीं जानते कि आगे क्या होगा। एंटनी ब्लिंकन ने दावा किया है कि ईरान मिसाइल हथियार, आतंकवाद का समर्थन और अस्थिर बनाने वाली कार्रवाइयां अंजाम दे रहा है, और अगर वो परमाणु हथियार प्राप्त कर ले या उसे प्राप्त करने की क्षमता उसे मिल जाए तो स्थिति बहुत ही बुरी हो जाएगी। अमरीकी विदेश मंत्री ने कहा कि इस समय स्थिति उससे बहुत दूर है कि हम मिसाइल जैसे विषय के बारे में बात करें। इस समय हम परमाणु कार्यक्रम के बारे में समझौता करने और साथ ही दूसरे क्षेत्रों में ईरान से मुकाबले के प्रयास में हैं। उन्होंने गजा पट्टी में होने वाले हालिया 11 दिवसीय युद्ध की ओर संकेत करते हुए कहा कि ईरान द्वारा हमास के समर्थन का लंबा अतीत है और हमें देखना चाहिए कि हमारी खुफिया सेवाएं हमें क्या रिपोर्ट देती हैं, और मैं समझता हूं कि ईरान काफी समय पहले से हमास की तकनीकी सहायता कर रहा है।
इस्लामी गणतंत्र ईरान के विदेश मंत्री मोहम्मद जवाद जरीफ ने अपने अमरीकी समकक्ष के दावे के बारे में, जिसमें उन्होंने कहा था कि ये पता नहीं है कि ईरान परमाणु समझौते में वापसी की रुचि या तैयारी रखता है, जवाब दिया है। फास्ट न्यूज एजेंसी की रिपोर्ट के अनुसार जवाद जरीफ ने परमाणु समझौते को शुरू करने के बारे में आवश्यक कार्रवाई के बारे में अमरीकी विदेश मंत्री के बयान पर प्रतिक्रिया व्यक्त की। विदेश मंत्री मोहम्मद जवाद जरीफ ने अमरीकी विदेश मंत्री के बयान पर प्रतिक्रिया व्यक्त करते हुए ट्वीट किया, अभी तक ये पता नहीं चल सका है कि अमरीकी सरकार पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप और उनके विदेश मंत्री माइक पोम्पियो की नीतियों को छोड़ने को तैयार हैं या नहीं। विदेश मंत्री का कहना था कि अभी तक पता नहीं चल सका है कि क्या अमरीकी राष्ट्रपति और ब्लिंकन ट्रंप और माइक पोम्पियो की अधिक से अधिक दबाव की नीति को छोड़ने और मोल भाव करने के लिए अधिक दबाव के हथकंडे के रूप में आर्थिक आतंकवाद से लाभ उठाने को रोकेंगे या नहीं। उन्होंने कहा कि ईरान परमाणु समझौते पर प्रतिबद्ध है और काफी है कि अनुच्छेद 36 का अध्ययन करें, अभी बदलने का समय है।
अमरीकी सेना की सेंट्रल कमान के प्रमुख ने यह दावा किया है कि क्षेत्र में अमरीका की उपस्थिति का उद्देश्य ईरान की विध्वंसक गतिविधियों को रोकना है। इस प्रकार की बात करके जनरल मैकेंजी क्षेत्रीय जनता का मजाक उड़ा रहे हैं, क्योंकि ये वही मैकेंजी हैं जिन्होंने इराक का अधिग्रहण किया और जो सन 2001 से अब तक अफगानिस्तान का विनाश करने में लगे हुए हैं। ईरान आरंभ से ही इस क्षेत्र में मौजूद है और अमरीका की तरह हजारों किलोमीटर दूर से मुसलमान देशों को लूटने के लिए यहां पर नहीं आया है। ईरान ने फारस की खाड़ी के देशों में अमरीका की तरह सैन्य छावनियां नहीं बनाई हैं। ईरान ने अपने हजारों सैनिकों और हथियारों को अमरीका की तरह क्षेत्र में तैनात नहीं किया है। ईरान अफगानिस्तान में भी दाखिल नहीं हुआ और न ही उसने 20 वर्षों तक वहां पर लूटपाट की है। ईरान ने इराक पर हजारों टन बम भी नहीं बरसाए और न ही वहां के लोगों का उसने परिवेष्टन किया। यमन को नष्ट करने के लिए ईरान ने कभी भी सऊदी अरब का साथ नहीं दिया। लीबिया पर हमला करने और सूडान को दो भागों में विभाजित करने में भी अमरीका की तरह ईरान ने कोई भूमिका नहीं निभाई है। ईरान ने सीरिया के क्षेत्रों में भी अपने ईरान ने सीरिया के क्षेत्रों को भी कभी अपने कब्जे में नहीं लिया और न ही वहां से तेल और गेहूं चुराया है। जिस समय इराक और सीरिया की राजधानी आतंकवादियों के हाथों में जा रही थी, उस समय ईरान ने आतंकवादियों से डटकर मुकाबला किया है। ईरान फारस की खाड़ी की सुरक्षा कर रहा है जहां से दुनिया का एक तिहाई तेल गुजरता है।
बिजली की भारी कमी झेल रहे पेट्रोल से मालामाल इराक ने परमाणु रिएक्टर बनाने की योजना बनाई है ताकि व्यापक ब्लैकआउट पर काबू पाया जा सके, जो देश में सामाजिक अशांति को जन्म दे रहा है। ओपेक में दूसरे नंबर का तेल उत्पादक देश पहले से ही बिजली की भारी कमी और पुराने संयंत्रों में अपर्याप्त निवेश से पीड़ित है और दशक के अंत तक वहाँ बिजली की मांग में 50% तक का उछाल हो सकता है। इराक परमाणु संयंत्रों के निर्माण से बिजली की आपूर्ति की कमी को पूरा कर सकता है। हालांकि बगदाद को अपनी इस योजना को साकार करने के लिए महत्वपूर्ण वित्तीय और भू राजनीतिक चुनौतियों का सामना करना पड़ सकता है। इराकी रेडियो एक्टिविटी सोर्स रेगुलेटरी अथॉरिटी के प्रमुख कमाल हुसैन लतीफ का कहना है कि इराक लगभग 11 गीगावाट उत्पादन के लिए 8 रिएक्टरों का निर्माण करना चाहता है। इसी योजना पर 20 वर्षों के दौरान $40 अरब की लागत आने का अनुमान है। उन्होंने बताया कि इराकी अधिकारियों ने इसके लिए रूसी और दक्षिण कोरियाई अधिकारियों के साथ सहयोग पर चर्चा की।
यमन के प्रधानमंत्री ने कहा है कि हमलावर देश जंग हार चुके हैं और अपनी इज्जत बचाने के लिए वे हाथ पैर मार रहे हैं। अलमयादीन टीवी चैनल को इंटरव्यू देते हुए यमन की राष्ट्रीय सरकार के प्रधानमंत्री अब्दुल अजीज बिन हेबतूर का कहना था कि हमलावर देशों को अच्छी तरह से पता है कि यमनी राष्ट्र को पराजित करना उनके बस की बात नहीं है। यमन के प्रधानमंत्री ने कहा कि अमरीका और उसके दुमछल्ले अब यमन की जंग से इज्जत के साथ निकलने की कोशिश कर रहे हैं। यमन की राष्ट्रीय सरकार के प्रधानमंत्री ने कहा कि सऊदी अरब और संयुक्त अरब इमारात ने अमरीका के इशारे पर अपने मिसाइलों और बमों से यमन को निशाना बनाया। उन्होंने यमन की मध्यस्थता की ओर संकेत करते हुए कहा कि मस्कत इस क्षेत्र के सारे पक्षों का दोस्त है और हमने शुरू में ही ओमान की मध्यस्थता का स्वागत किया। ज्ञात रहे कि यमन का एक उच्च स्तरीय शिष्टमंडल 5 मई को सनआ पहुंचा। याद रहे कि मस्कत का एक उच्च स्तरीय मंडल सनआ पहुंचा था।
उत्तर प्रदेश में लखनऊ, मेरठ, गोरखपुर समेत सभी जिले अनलॉक हो गए, जबकि केवल 7 बजे शाम से 7 बजे सुबह तक नाइट कर्फ्यू जारी रहेगा। रिपोर्ट में बताया गया है कि इन सभी जिलों में सक्रिय केस 600 से कम हो गए हैं। बीते 24 घंटे में प्रदेश में कोरोना के 797 नए मामले सामने आए हैं। इस दौरान 2.85 लाख नमूनों की जांच की गई। रिकवरी रेट 97.1% है। पॉजिटिविटी रेट 0.2% है। प्रदेश में मंगलवार सुबह तक कुल सक्रिय मामले 14,000 रह गए हैं। इनमें से 9,286 होम आइसोलेशन में हैं।
सोमवार को महाराष्ट्र के पुणे शहर में एक केमिकल फैक्ट्री में आग लग गई, जिसमें कम से कम 18 मजदूरों की मौत हो गई। बताया जा रहा है कि SVS नामक इस केमिकल फैक्ट्री में क्लोरीन डाइऑक्साइड बनाया जाता है। फैक्ट्री से पुणे नगर निगम को क्लोरीन की सप्लाई की जाती थी। हादसे के बाद कंपनी का मालिक फरार बताया जा रहा है। अब तक कुल 17 लोगों के शव बाहर निकाले गए हैं। अभी भी रेस्क्यू ऑपरेशन जारी था। मृतकों की पहचान नहीं हो पाई है। JCB से तोड़ी दीवार तक निकला धुआं। फायर ऑफिसर ने बताया कि मौके पर दमकल विभाग की 8 गाड़ियां आग बुझाने के लिए पहुंच गई थीं। उल्लेखनीय है कि क्लोरीन डाइऑक्साइड को डिस्टिल वाटर में सोडियम क्लोराइड मिलाकर तैयार किया जाता है। ये साफ सफाई के काम में आता है।
पिछले महीने फिलिस्तीनियों और ज़ायनियों के बीच हिंसा के दौरान प्रदर्शनकारियों द्वारा अवैध अधिकृत अक्का शहर के एक होटल को आग के हवाले कर दिए जाने की घटना में जख्मी होने वाले ज़ायनी अंतरिक्ष और मिसाइल वैज्ञानिक AB हार इवन की मौत हो गई है। टाइम्स ऑफ इसराइल की रिपोर्ट के अनुसार 84 वर्षीय AB हार इवन प्रदर्शनकारियों के हमले में जख्मी हो गए थे और धुएं के कारण उन्हें सांस लेने में दिक्कत का सामना करना पड़ रहा था। 11 मई को हैफा के रामबाम मेडिकल सेंटर में भर्ती कराए जाने के बाद से वो बेहोश थे और वेंटिलेटर पर थे। कुछ सूत्रों का कहना है कि आकाश स्थित AFNDI होटल में आगजनी के कारण वहां ठहरने वाले कई इसराइली अधिकारी गंभीर रूप से घायल हुए हैं।
फिलिस्तीनी प्रतिरोधकर्ताओं का कहना है कि फिलिस्तीनी राष्ट्र अतिग्रहणकारी ज़ायोनी शासन की सारी साजिशों को विफल बनाने की पूरी क्षमता रखता है। फिलिस्तीन के प्रतिरोधकर्ता गुटों के संयुक्त ऑपरेशन रूम की ओर से जारी बयान में यह कहा गया है कि प्रतिरोध मोर्चा ज़ायोनी दुश्मन की गतिविधियों पर पैनी नज़र रखे हुए है और उनकी हर मूर्खता का वो कड़ा जवाब देगा। बयान में सचेत किया गया है कि अगर ज़ायोनी दुश्मन ने क्षेत्र में तनाव फैलाने की दोबारा कोई कोशिश की तो प्रतिरोध का मोर्चा फौरन जवाबी कार्रवाई करेगा। बयान के अनुसार प्रतिरोध मोर्चा ज़ायोनी दुश्मन को अपना आंतरिक संकट फिलिस्तीनियों की ओर ढकेलने की कभी भी अनुमति नहीं देगा।
नेतन्याहू को पुनः चुनाव में भाग लेने से रोकने का विरोध तेज हो गया है। इसराइल के चैनल 12 के अनुसार 6 राजनीतिक दलों के साथ येश अतीद और यामीन दलों के प्रमुखों ने गठबंधन बनाकर नेतन्याहू को पुनः चुनाव में नामजद होने से रोकने का कार्यक्रम बनाया है। गठबंधन की ओर से तैयार किए गए मसौदे के अनुसार इसराइल की संसद में योजना पेश की जाएगी। इस मसौदे के हिसाब से हर उस व्यक्ति को नेसेट के आगामी चुनाव में भाग लेने का अधिकार नहीं होगा जो कम से कम 4 साल तक प्रधानमंत्री के पद पर रह चुका हो। मसौदे के अनुसार इसका पात्र केवल नेतन्याहू बनेंगे जो 12 वर्षों तक प्रधानमंत्री रह चुके हैं। अगर ये कानून पारित हो जाता है तो फिर नेतन्याहू अगले चुनाव में भाग ले ही नहीं सकते हैं।
चीन के विदेश मंत्रालय के प्रवक्ता ने कुछ अमरीकी सीनेटरों के ताइवान के दौरे पर कड़ी प्रतिक्रिया व्यक्त की है। वांग वन बीन ने कहा है कि वाशिंगटन ने एकल चीन की नीति का हनन किया है। मेहर समाचार एजेंसी के अनुसार चीन के विदेश मंत्रालय के प्रवक्ता ने सोमवार को 3 अमरीकी सीनेटरों की ताइवान यात्रा का विरोध करते हुए वाशिंगटन तथा इस द्वीप के बीच हर प्रकार के आधिकारिक संपर्कों के स्थापित न किए जाने की मांग की है। उन्होंने कहा है कि अमेरिका का ये कदम एकल चीन की नीति के हनन के साथ ही साथ दोनों देशों के बीच संयुक्त घोषणा पत्र का भी हनन है। अमेरिका के 3 सेनेटरों ने एक भड़काऊ कार्रवाई के अंतर्गत ताइवान की यात्रा करके इस क्षेत्र के राष्ट्रपति से भेंट वार्ता की है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، میں ہوں رویش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کارکرم میں۔ آج کے کارکرم میں ہم سب سے پہلے بات کریں گے اسلامی گڑتنتر ایران میں 18 جون کو ہونے والے راشٹرپتی پد کے چناؤ کو لے کر یوا ووٹروں میں دیکھے جا رہے بھاری جوش کی۔ اور پھر بات کریں گے باکسنگ کی دنیا کے سب سے مہان کھلاڑی محمد علی قلعے کی 5ویں برسی کے بارے میں۔
All done, all through, done, $700,000.
محمد علی is commemorating the fight.
اور انت میں چلیں گے بھارت اور بات کریں گے تاج نگری آگرہ کے ایک اسپتال میں ہوئی گھٹنا کے بارے میں، کہ جس کے بعد پورے بھارت میں طوفان کھڑا ہو گیا ہے۔
بھارت میں کرونا وائرس کے نئے معاملوں میں نرنتر کمی کے بیچ سوشل میڈیا پر وائرل ہو رہی ایک خبر نے سبھی کو چنتت کر دیا ہے۔
تو سب سے پہلے بات کرتے ہیں اسلامی گڑتنتر ایران میں 18 جون کو ہونے والے راشٹرپتی پد کے چناؤ کی۔ چناؤ میں پہلی بار ووٹنگ میں بھاگ لینے والے یوواؤں میں بھاری جوش دیکھنے کو مل رہا ہے۔ ساتھ ہی چناؤ میں وہ کیوں بھاگ لینا چاہتے ہیں اس کے بارے میں ایرانی یوواؤں کی وہ باتیں جو دنیا کے یوواؤں کے لیے مثال بن سکتی ہیں، اس سمبندھ میں قم سے IRIB کے سنواددتا مہندی امیری ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی محمد علی قمی کی آواز میں۔
جب ہم چھوٹے تھے تو ہمارے ماتا پتا یہ طے کرتے تھے کہ کیا کھائیں، کہاں جائیں اور کیا پہنیں۔ بچے خود تو طے نہیں کر سکتے، اس لیے ہم ان کی پسند کا چین کرتے ہیں۔ جب ہم بڑے ہوتے ہیں اور بودھک سوتنترتا ملتی ہے تو ہمیں چین کا ادھیکار ہوتا ہے۔ ہمارے چین کے مہتوپورن ادھیکاروں میں سے ایک چناؤ میں ووٹ کرنا ہے۔ یوا ووٹر کا کہنا ہے کہ پہلی بار چناؤ میں بھاگ لے کر بہت اچھا محسوس کر رہا ہوں، ایسا لگ رہا ہے جیسے ہم سمجھدار ہو گئے ہیں۔ ایک انیہ یوا کا کہنا ہے میں پہلی بار ووٹنگ میں بھاگ لوں اور راشٹر کے نرمان میں میں بھاگیدار بنوں، یہ میرے لیے بہت ہی مہتوپورن ہے۔ پہلی بار چناؤ میں بھاگ لینے والوں کا انوبھوہین ہونا سوبھاوک ہے۔ ہم ابھی چھوٹے ہیں، ہمارا انوبھو بھی کم ہے، امیدواروں کی صحیح سے پہچان نہیں ہے۔ یہ وہ سمے ہے جب ہمیں انوبھو والوں، پریوار والوں اور بھروسے مند لوگوں سے پرامرش کرنا چاہیے۔
جام خانوادگی جام میشیم و
یوک کا کہنا ہے کہ ہم سبھی پریوار والے اکٹھا ہوتے ہیں، چناؤ کے بارے میں بات کرتے ہیں اور یہ سمجھنے کی کوشش کرتے ہیں کہ کون امیدوار سب سے بہتر ہے۔
انتخاب میکنیم، حرف میزنیم۔
ایک انیہ یوک کا کہنا ہے کہ ہم آپس میں بیٹھ کر بات کرتے ہیں، ایک صحیح امیدوار کا چین کرنے کا پریاس کرتے ہیں۔
تو خونے صحبت میکنیم در رو
اسی طرح اس یوا کا کہنا کہ ہم گھر میں چناؤ کو لے کر چرچا کرتے ہیں کہ کون سا امیدوار کتنا اچھا ہے۔ ہمارا ووٹ کرنا ایک اچھے ویکتی کے چین میں اثر ڈالتا ہے۔ یوا ووٹر کا کہنا کہ اگر ہم غلط ووٹ کریں گے تو اس کی ذمہ داری بھی ہماری ہی ہوگی۔
اگر انتخاب اشتباہ باشد
ایک یوا کے وچار، ہماری ایک غلطی سے دیش 4 سال پچھڑ جائے گا۔ اس بار بڑی تعداد میں پہلی بار ووٹ کرنے والے چناؤ میں بھاگ لیں گے تاکہ دیش کے نرمان میں بھاگیدار رہیں۔ 18 جون کو راشٹرپتی چناؤ میں پہلی بار بھاگ لینے والے یوا پوری سمجھداری کے ساتھ اپنے ووٹ کا استعمال کریں گے تاکہ دیش کے اجول بھوش کا نرمان کریں۔
مہدی امیری، خبرگزاری صدا و سیما، قم۔
اور اب چلتے ہیں امریکہ اور بات کرتے ہیں وشو کے مہان باکسر محمد علی قلعے کی۔ قلعے جس باکسنگ گلوز کو پہن کر دنیا بھر کے باکسروں سے مقابلہ کیا کرتے تھے وہ اب لاکھوں ڈالر کا نیلام ہو گیا ہے۔ ساتھ ہی قلعے کا ایشور پر ایسا بھروسہ کہ انہوں نے کبھی بھی باڈی گارڈ نہیں رکھے۔ اس بارے میں نیو یارک سے آئی آر آئی بی کے سمواددات کامران نجف زادے ادھک جانکاری دے رہے ہیں ہمارے ساتھی اختر عباس کی آواز میں۔
گلوز فرام محمد علی'س فرسٹ ہیوی۔
مہان امریکن باکسر محمد علی قلعے کے وہ باکسنگ گلوز جو پہن کر مقابلہ کرتے تھے اب دسیوں لاکھ ڈالر میں نیلام ہو رہے ہیں۔
All done, all through, done, $700,000.
Muhammad Ali is commemorating the fight.
امریکہ کے کونے کونے میں ان کی پرتیمائیں اور نشانیاں دیکھی جا سکتی ہیں۔
It took an all-white jury less than a half hour to find Muhammad Ali guilty of all charges.
یدھ ورودھی لوگ ان کی پانچویں برسی کے موقع پر ویتنام یدھ کے سمے ان کے دوارا جنگ میں بھاگ نہ لیے جانے کو یاد کرتے ہیں جس کی وجہ سے انہیں 5 کی سزا ہوئی تھی۔ حالانکہ انہوں نے ہزاروں ڈالر جرمانہ دیا جس کی وجہ سے جیل نہیں جانا پڑا، لیکن ان کو 3 تک باکسنگ سے دور رہنا پڑا۔ یہ ان کے دوارا بھگتان کی گئی لاگت کا کیول ایک حصہ تھا، لیکن جب وہ مارٹن لوتھر کنگ کے ساتھ آئے تو اشویتوں کے لیے ایک سیلیبریٹی کے روپ میں ابھر کر سامنے آئے۔ محمد علی قلعے کی ایران یاترا کی تصویریں بھی بہت ہی دلچسپ رہی ہیں۔ ایسا ویکتی جو کہتا تھا کہ اسے باڈی گارڈ نہیں چاہیے کیونکہ رکشا کرنے والا ایشور ہے، ایک ایسا ویکتی جس سے لوگ محبت کرتے تھے کیونکہ شاید ان کی اور سے بھی وہ مکہ مارتے تھے۔
کامران نجف زاده، خبرگزاری صدا و سیما، نیویورک۔
اور اب رخ کرتے ہیں بھارت کا اور بات کرتے ہیں بھارت کے پرسدھ شہر آگرہ کے ایک اسپتال میں ہوئی اس گھٹنا کی کہ جس نے کرونا کے 22 مریضوں کی جان لے لی۔ اسپتال کے مالک کی ویڈیو سامنے آنے کے بعد پورے بھارت میں اس گھٹنا پر ہنگامہ مچا ہوا ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سمواددات شمشاد کاظمی۔
بھارت میں کرونا وائرس کے نئے معاملوں میں نرنتر کمی کے بیچ سوشل میڈیا پر وائرل ہو رہی ایک خبر نے سبھی کو چنتت کر دیا ہے۔ یہ معاملہ اتر پردیش کے اتہاسک نگر آگرہ کے ایک نجی اسپتال کا ہے جو پچھلے 26 اپریل کو آکسیجن ماک ڈرل کے دوران 22 روگیوں کی کتھت موت سے سمبندھت ہے، جسے لے کر لوگوں میں کافی روش پایا جاتا ہے اور اس گھٹنا پر نیتا سے لے کر عام جنتا تک میں گہری چنتا پائی جاتی ہے۔ یہ ہنگامہ اس سمے کھڑا ہوا جب پارس نامک اسپتال میں 26 اپریل کو کرونا سنکرمت مریضوں کے مارے جانے کی گھٹنا کو بیان کرتے ہوئے ایک ڈاکٹر کا ویڈیو سوشل میڈیا پر وائرل ہو گیا۔ ڈاکٹر کے انوسار یہ موک ڈرل 5 کے لیے کیا گیا تھا جس سے 22 مریضوں کی سانسیں اکھڑنے لگیں اور ان کے بدن نیلے پڑ گئے۔ میڈیا رپورٹ میں دعویٰ کیا گیا ہے کہ موک ڈرل کے دوران کیول 5 میں ہی آکسیجن کی کمی کے کارن 22 روگیوں کی موت ہو گئی ہے۔ وائرل ویڈیو میں اسپتال کے مالک بتا رہے ہیں کہ 26 اپریل کو آکسیجن کی کمی کے کارن 5 کے لیے آکسیجن کی آپورتی روک دی گئی تھی۔ ایسے میں یہ جاننے کی کوشش کی جا رہی تھی کہ کیا گمبھیر مریض ضرورت پڑنے پر بنا آکسیجن کے بھی جیوت رہ سکتے ہیں اتھوا نہیں۔ آگرہ کے ضلع ادھیکاری نے آکسیجن کی کمی سے 22 مریضوں کی موت کو سرے سے غلط بتایا ہے۔
جنپت آگرہ میں 27 کی صبح اور 28 کو کچھ آکسیجن کی قلت تھی۔ اس میں ہم لوگوں نے جو اپنی لوکل ویوستھا کی تھی، ہمارے یہاں ایک ایئر ٹو آکسیجن پلانٹ تھا سکندرا میں، وہاں لگ بھگ 900 ہمیں 24 میں وہاں سے مل جاتے تھے۔ فیکچولی 26 کو جنپت اس بارس ہاسپٹل میں 97 جو پیشنٹ بھرتی تھے اس میں سے 4 ڈیتھ ہوئی ہیں، 27 کو 3 کووڈ ڈیتھ ہوا ہے۔ اتہ جو سنکھیا ہے یہ جو 22 یہاں دکھایا جا رہا ہے، پرائمریلی یہ سنکھیا ویسے پیشنٹس ہیں وہاں جو ان کے کریٹیکل ہیں، چونکہ پارس ہاسپٹل میں آئی سی یو کے لیے کافی ان کے پاس بیڈس تھی اور کافی ان کے پاس آئی سی یو کے پیشنٹس اس طرح کے تھے. اتھا اس بات میں کہ 22 لوگوں کی ڈیتھ ہی کوئی ستتا نہیں ہے, لیکن پھر بھی آج جو ویڈیو کچھ پرچارت کیا جاتا ہے اس کو ٹھیک سے ایک بار ادھیان کر لیا جائے گا اور اس میں جو بھی آئے کاروائی کیا جائے گا.
انہوں نے کہا کہ 26 اور 27 اپریل کو آکسیجن کی کتھت کمی کے کارن 7 مریضوں کی نجی اسپتال میں موت ہوئی تھی. انہوں نے یہ بھی کہا کہ وائرل ویڈیو کے آدھار پر اس معاملے کی جانچ کی جا رہی ہے. آکسیجن کے موک ڈرل کے اس معاملے کو امانویہ بتایا جا رہا ہے اور اسے لے کر مکھیہ وپکشی دل کانگریس کے نیتاؤں نے اتر پردیش کی بھاجپا سرکار پر نشانہ سادھا ہے. کانگریس سانسد راہل گاندھی نے اسے مانوتا کے خلاف بتاتے ہوئے ترنت کاروائی کی مانگ کی ہے. انہوں نے ایک ٹویٹ سندیش میں کہا کہ بھاجپا شاسن میں آکسیجن ہی نہیں مانوتا کی بھی کمی ہے. ادھر کورونا سنکرمن کی دوسری لہر کمزور ہونے کے بعد بہار سے بھی لاک ڈاؤن ہٹا دیا گیا ہے, لیکن نائٹ کرفیو جاری رہے گا, جبکہ اتر پردیش کے سبھی 75 ضلعوں کو کورونا کرفیو سے مکت کر دیا گیا ہے. شمشاد کاظمی, ریڈیو تہران, دلی.
دوستوں, اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں سماپت ہوتا ہے. یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز. دوستو, ہماری آج کی اس سبھا کا انتم کاریکرم ہوگا قرآنی قصے, لیکن اس سے پہلے پرستت ہے روہنگیا مسلمانوں کے جنسنہار کے سمبندھ میں ہمارا کاریکرم روہنگیا تراسدی. روہنگیا تراستی.
دوستو, کاریکرم روہنگیا تراستی میں آپ کا سواگت ہے. مریم مہردادی اور رویس زیدی کا سلام سویکار کیجیے. ہم اپنے اس کاریکرم کے ذریعے میانمار کے روہنگیاؤں کے اتہاس اور ان کی سمسیاؤں کے بارے میں چرچا کریں گے.
میانمار کی سینا نے روہنگیا مسلمانوں کا نرسنہار کیا اور ان کی زمینوں اور سمپتیوں کو ضبط کر لیا, اور یہ سب بہت ہی ویوستھک ڈھنگ سے کیا گیا. واستو میں سینا دوارا سرکار کو ستہ سونپنے کے پرینام سوروپ میانمار کے خلاف لگے انتراشٹریہ پرتبندھوں کو ہٹا لیا گیا, جس کے بعد روہنگیاؤں کے نسلی صفائی نے بے حد خطرناک روپ دھارن کر لیا. اس اپرادھ کے لیے دیش کی راشٹریہ وکاس یوجنا کو بہانہ بنایا گیا تاکہ کھنن اور اودیوگک کھیتروں میں ودیشی نویش کو آکرشت کیا جا سکے, اور دوسری اور کرشی کھیتر میں سرکار سکریہ بھومیکا نبھا سکے. راشٹریہ وکاس یوجنا کے لیے نئے قانونوں اور نیموں کو لاگو کرنے کی ضرورت تھی, اس لیے بھومی کے پنہ وترن کا نیا قانون سنسد میں پارت کرایا.
دراصل میانمار کی سنسد میں راشٹریہ وکاس یوجنا کے انمودن کا مطلب ودیشی نویشکوں کے لیے شرطوں کو آسان بنانا اور راستے سے رکاوٹوں کو ہٹانا تھا. نئے قانون کے تحت جہاں بھی انتراشٹریہ نویشکوں کو اودیوگک سویدھاؤں یا کھنن سڑکوں اور سنچار کے نرمان کے لیے زمین کی ضرورت ہوگی, سرکار کو زمین اپلبدھ کرنی ہوگی. حالانکہ یہ قانون پورے دیش کے لیے بنایا گیا تھا اور سینا لوگوں کی زمینوں کو ضبط کر کے اور انہیں معاوضہ دیے بغیر بہو راشٹریہ کمپنیوں کے حوالے کر رہی تھی, لیکن رکھائن پرانت میں روہنگیا مسلمانوں کے خلاف اس قانون کو بہت ہی ہنسک اور امانویہ ڈھنگ سے لاگو کیا گیا, جس کے نتیجے میں روہنگیاؤں کو ان کے گاؤں سے اور گھروں سے نکال دیا گیا. اس سندر میں سنیکت راشٹر سنگھ کا کہنا ہے کہ میانمار کے پشچمی پرانت رکھائن میں مسلمانوں کا دمن اور نسنگار جاری ہے. راشٹر سنگھ کے مہا سچیو اینٹونیو گوٹریس نے میانمار میں جاری ہنسا پر گہری چنتا جتائی ہے. انہوں نے کہا,
I join you today with a heavy heart. The massive refugee emergency that began 1 year ago in Rakhine State, Myanmar, has become one of the world's worst humanitarian and human rights crises.
अमेरिका, यूरोप, जापान और दक्षिण कोरिया की बहुराष्ट्रीय कंपनियों ने रखाइन प्रांत पर दो कारणों से विशेष ध्यान दिया। पहला, कृषि भूमि का उपजाऊ होना, और ये बात म्यांमार पर ब्रिटिश के कब्जे के दौरान मशहूर हो चुकी थी। पूरे एशिया में ये जमीन सबसे ज्यादा उपजाऊ मानी गई और पानी अधिक मात्रा में होने के कारण धान की खेती के लिए उपयुक्त है। दूसरे, समुद्र के तटीय इलाके में तेल और गैस के भंडारों की खोज। इन दो कारणों से बहुराष्ट्रीय कंपनियों की रखाइन प्रांत में दिलचस्पी बढ़ गई। प्रारंभिक अनुमानों के मुताबिक इस क्षेत्र में 50 बिलियन बैरल तेल और 280 बिलियन क्यूबिक मीटर प्राकृतिक गैस मौजूद है। संयुक्त राष्ट्र संघ की एक रिपोर्ट के मुताबिक म्यांमार की नेता आंग सान सू ची की सरकार न केवल लाखों रोहिंग्याओं के विस्थापन के संकट को हल करने में विफल रही, बल्कि वो अल्पसंख्यकों के दमन को भी रोकने में नाकाम हो गई। म्यांमार में संयुक्त राष्ट्र की विशेष रिपोर्टर यांग ली का कहना है कि म्यांमार सरकार लाखों रोहिंग्याओं को उनके घरों में वापस लाने के लिए तैयार नहीं है। रोहिंग्या अल्पसंख्यकों के गांवों और घरों को नष्ट कर दिया गया है और घरों को पूर्ण रूप से जमींदोज कर दिया गया है, इस तरह से कि वहां उनका कोई नामोनिशान भी बाकी नहीं बचा है। उन्होंने कहा कि म्यांमार में लोकतंत्र का कोई वजूद नहीं है। उन्होंने कहा,
It is clear to me that under the 2008 constitution, Myanmar cannot be called a democracy. And until the constitution is reformed, the transition to justice will not be achieved. I am greatly concerned that the enduring repressive environment is discouraging people from speaking out freely about human rights violations and injustices. Disagreements, criticism, and debate are healthy and necessary in any functioning democracy.
रखाइन प्रांत में तेल और गैस की खोज के बाद महत्वपूर्ण अंतर्राष्ट्रीय तेल कंपनियों में से शोरेन, रॉयल डच शेल और टोटल कंपनियों ने म्यांमार में कदम रख दिया और तेल और गैस निकालना शुरू कर दिया। इन कंपनियों को वहां अपने प्लांट लगाने के लिए बड़ी जमीनों की जरूरत थी, लेकिन रोहिंग्याओं के छोटे छोटे खेत इस रास्ते में रुकावट बन रहे थे, खासतौर पर इसलिए कि उनकी गतिविधियां सिर्फ किसी एक क्षेत्र में सीमित नहीं होती हैं, बल्कि पाइपलाइन बिछाने, बुनियादी ढांचे और यहां तक कि कर्मियों के लिए कॉलोनियां बसाने की जरूरत होती है, क्योंकि ग्रामीण रोहिंग्या मुसलमान अपनी जमीनें बेचने के लिए तैयार नहीं थे। सेना ने बल और हिंसा का प्रयोग करके उनकी जमीनों को जब्त कर लिया और उन्हें घर बार छोड़ने पर मजबूर कर दिया। बहुराष्ट्रीय तेल कंपनियों को 18 ब्लॉक हवाले करने के कारण रोहिंग्या मुसलमानों को उनके पैतृक सरजमीनों से उजाड़ा गया और इसके अलावा विदेशी कंपनियों द्वारा कृषि भूमियों में पूंजी निवेश ने भी रोहिंग्याओं को भी नुकसान पहुंचाया। इसका मतलब यह है कि बहुराष्ट्रीय कृषि औद्योगिक कंपनियों को कि जो कृषि क्षेत्र में निवेश की योजना बना रही थी, औद्योगिक कृषि उद्योग के निर्माण के लिए बड़े पैमाने पर जमीनों को समतल करने और उनके एकीकरण की आवश्यकता थी, ताकि कृषि मशीनरी का उपयोग और संबंधित सुविधाओं की स्थापना करके गोदामों का निर्माण किया जा सके।
म्यांमार सरकार ने कृषि क्षेत्र में निवेश को आसान बनाने के लिए भूमि प्रबंधन और वितरण अधिनियम पारित किया, جس نے راشٹریہ وکاس قانون کے سمان بھومکا ادا کی. کتھت روپ سے یہ قانون کرشی کے وکاس اور کسانوں کے لابھ کے لیے بنایا گیا تھا, لیکن واسطو میں اس کا ادیش رکھائن پرانت کی اپجاؤ کرشی بھومی کو حاصل کرنا تھا تاکہ شیتریہ بازار اور وشیش روپ سے چین کے لیے ودیشی کمپنیوں کو دھان کی کھیتی کے لیے آکرشت کیا جا سکے. میانمار میں ایکسٹرا ٹیریسٹریل کھیتی کا مطلب گرامین شیتروں کی بھومی کو بہوراشٹریہ کرشی اودیوگک کمپنیوں کو سونپنا ہے. بھومی کی گڑوتا اور استھانیہ اپبھوکتا بازار تک پہنچ اس کا مکھ کارن ہے, لیکن اس کا پرینام بہت ہی بھیانک نکلا اور اس شیتر کے مول نواسی روہنگیا مسلمانوں کو ان کی سمپتیوں سے ونچت کر دیا گیا. میانمار میں روہنگیا مسلمانوں کے ساتھ کیسے کیسے اتیاچار ہوئے ہیں اس کے بارے میں بھارت میں شرن لینے والی روہنگیا مسلم لڑکی تسمیما کا کہنا ہے کہ وہ اس لیے میانمار سے چلی آئی کیونکہ وہاں مسلمانوں پر اتیاچار ہوتا ہے.
برما میں ہم 2005 میں برما سے نکل آئے کیونکہ وہاں پر مسلمانوں کو ظلم کرتا ہے, پکڑ کے جیل میں ڈال دیتے ہیں. مسلمانوں کو بولتے ہیں یہ تمہارا دیش نہیں ہے, تم لوگ یہاں سے جاؤ. میں جامعہ مڈل اسکول میں پڑھتی ہوں, میں لائر بننا چاہتی ہوں اور لائر بن کے لوگوں کی مدد کرنا چاہتی ہوں, اپنے دیش کے لیے آواز اٹھانا چاہتی ہوں.
بھارت میں ہی شرن لینے والے عبد الکریم بتاتے ہیں کہ ورش 2012 میانمار روہنگیا مسلمانوں کے لیے نرک بن گیا تھا.
2012 میں وہاں پہ بہت دنگا ہو گیا. اسی دنگا میں جو بدھسٹ پاپلک بدھسٹ ہے تو پاپلک بدھسٹ کے ساتھ ہم لوگ کے ساتھ لڑائی ہو گیا, تو ہمارا موجے جلا رہے, گوج جلا رہے, تو اس لیے ہم لوگ اسی ٹائم بھاگ کر ہم بنگلہ دیش آئے. بنگلہ دیش رجسٹر نہیں کر رہے تو بنگلہ دیش سے ہم سیدھے انڈیا آیا تھا.
وہیں ایک ان روہنگیا مسلم یوک عبداللہ اپنا درد بتاتے ہوئے کہتے ہیں,
ہم تو ہمارا دیش سے خوشی سے نہیں آیا یہاں پہ. بنگلہ دیش میں جو ہے, انڈیا میں جو ہے, وہ تو خوشی سے نہیں آیا. ہمارے گھر کو جلا رہی ہے, ہمارے بچہ کو مار رہی ہے, ہمارے ماں کو ظلم کر رہی ہے, بہن کو ظلم کر رہی ہے. ہم تو صرف ہندوستان میں تو برما سے پناہ لینے کے لیے آیا تھا, جان بچا کے پناہ لینے آیا. اگر ہمارا دیش شانتی ہو گیا تو ہم تو ہمارے دیش میں چلا جائیں گے.
دوستو, واستوکتا یہ ہے کہ روہنگیا مسلمانوں کے نرسنگار اور انہیں ان کے گھروں سے اجاڑنے میں سنہا نے مکھیہ بھومکا نبھائی ہے. اس کا ادیش آرتھک لابھ حاصل کرنا اور زمینوں کو ضبط کرنا تھا. اس کا کارن یہ ہے کہ سینا کے ورشٹھ ادھیکاری وشیش روپ سے ریٹائرمنٹ کے بعد ودیشی کمپنیوں میں نویش کر کے بھاری لابھ کما رہے ہیں. اس بارے میں جو جانکاریاں سارجنک ہوئی ہیں ان سے پتہ چلتا ہے کہ اس طرح کی کمپنیوں کے پرمکھ پدوں پر ایک سیوانیورت جنرل پداسین ہیں. رکھائن پرانت میں بھی نویش کرنے والی دو مکھی ودیشی کمپنیوں کے پرمکھ ریٹائرڈ جنرل ہیں. دوستوں, کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے. انومتی دیجیے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا. تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے. और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآن قصے،
دوستوں ساپتاہک کارکرم قرآنی قصے کی اگلی کڑی کے ساتھ اپستھت ہے، قائم رضوی کا سلام سویکار کیجیے۔ کارکرم میں ہم سورہ انعام کی آیت سنکھیا 47 کے بارے میں چرچا کریں گے۔ اسلام کے مقابلے میں قریش نے جب سوئم کو اکشم پایا تو انہوں نے ایک نئی چال چلی۔ قریش کے سرداروں نے مکے کے دار الندوہ پریشد میں ایک بیٹھک رکھی۔ اس بیٹھک میں وچار ومرش کرنے کے بعد وہ اس نتیجے پر پہنچے کہ پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو قبیلے کے سمرتھن سے ونچت کر دیا جائے۔ اگر ہم ایسا کرنے میں سفل رہے تو پھر پھیلتے ہوئے اسلام کو بہت ہی آسانی سے نینترت کیا جا سکتا ہے۔ دار الندوہ کی بیٹھک میں یہ نتیجہ نکالا گیا کہ بنی ہاشم کا سماجک اور آرتھک بہشکار کیا جائے۔ اب ان کا بہشکار کیا جائے گا تو وہ پھر سوئم ہی پیغمبر اسلام کا سمرتھن کرنا چھوڑ دیں گے۔ اس بیٹھک میں ایک پرستاؤ پارت کیا گیا کہ بنی ہاشم کے ساتھ ہر پرکار کا لین دین بند کر دیا جائے۔ قریش نے یہ بھی فیصلہ کیا کہ وہ اب سے نہ تو بنی ہاشم کو اپنی لڑکی دیں گے اور نہ ہی ان سے لڑکی لیں گے۔ مکے کے دار الندوہ پریشد میں بیٹھک کے بعد بنی ہاشم کے ورودھ پرستاؤ پارت کیا گیا، اس کو انتم روپ دینے کے بعد کعبے میں لٹکا دیا گیا۔ قریش کی اور سے بنی ہاشم پر لگائے گئے سماجک ایوم آرتھک پرتبندھوں کا پربھاؤ اتنا ادھک ہوا کہ پیسہ ہونے کے باوجود ان کو اپنی ضرورت کا سامان نہیں مل پاتا تھا۔ آپ کو بتاتے چلیں کہ قبیلے کی ویوستھا میں یہ ہوتا ہے کہ اس کے سارے ہی سدسیہ ایک دوسرے کا سمرتھن کرنے پر بادھ ہوتے ہیں۔ اگر قبیلے کا سدسیہ غلطی پر بھی ہو تب بھی سدسیہ اس کا سمرتھن کرتے ہیں۔ بنی ہاشم کا قبیلہ بھی پیغمبر اسلام کا سمرتھن کرتا تھا، حالانکہ ان میں سے کچھ مسلمان ہوئے تھے اور کچھ مسلمان نہیں ہوئے تھے، کنتو قبیلے کے ہونے کے ناطے ان کا ماننا تھا کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کا سمرتھن کیا جائے۔ بنی ہاشم میں دو لوگ پیغمبر اسلام کے کھلے ورودھی تھے، ابو لہب اور ابو سفیان۔ ابو لہب رشتے کے حساب سے پیغمبر اسلام کا چاچا ہوتا تھا اور ابو سفیان ان کا چچا زاد بھائی۔ بنی ہاشم کی اس یوجنا کی سنویدنشیلتا کو سمجھتے ہوئے پیغمبر اسلام نے حضرت ابو طالب کے ساتھ وچار ومرش کرنے کے بعد یہ فیصلہ کیا کہ بنی ہاشم شیب ابو طالب چلے جائیں تاکہ قریش کے دباؤ کو کم کیا جا سکے۔ شیب ابو طالب ایک کھیتر ہے جو مکے کے نکٹ استھت ہے۔ بنی ہاشم پر لگے پرتبندھوں کا پربھاؤ بھی اب دکھنے لگا تھا۔ پرتبندھوں کے دوران پیغمبر اسلام دھرم کے پرچار کے ادیش سے مکے نہیں جا سکتے تھے۔ اس کا مکھیہ کارن یہ تھا کہ ان کی سرکشا سنشچت نہیں تھی۔ رجب اور ذلحج میں ہی مسلمانوں کو مکہ جانے کی انومتی تھی۔ یہ وہ مہینے تھے جب حج کے لیے لوگ مکے میں اکترت ہوا کرتے تھے۔ ان دو مہینوں کے دوران قریش مسلمانوں کے ورودھ کوئی کاروائی نہیں کر سکتے تھے، کیونکہ یہ مہینے حرمت والے مہینے کہلاتے ہیں۔ ان دو مہینوں کے دوران حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم قریش کے سامنے ہی لوگوں کو اسلام کا نمنترن دیتے اور ان کو اسلام کے بارے میں وستار سے بتاتے تھے۔ رجب اور ذلحج مہینے کے سمان میں قریش بھی ان سے کچھ کہہ نہیں پاتے تھے، حالانکہ ابو جہل اور ابو لہب کو یہ بالکل بھی نہیں پسند تھا اور وہ چاہتے تھے کہ اس افسر کو بھی حضرت محمد سے چھین لیا جائے۔ ان کی اچھا تھی کہ مسلمانوں وشیش کر پیغمبر اسلام کو ہر پرکار کی سویدھا اور آسانی سے ونچت کر دیا جائے۔ شیب ابی طالب میں پرتبندھوں کے دوران حضرت خدیجہ کی دولت بھی اب ختم ہونے لگی۔ پرتبندھوں کے کارن مسلمانوں کو اپنی ضرورت کی چیزوں کو بہت مہنگے داموں پر خریدنا پڑتا تھا۔ قریش میں ایک ورگ ایسے لوگوں کا بھی تھا جو پرتبندھوں کا تو پکش دھر تھا، کنتو اس بات سے دکھی تھا کہ وہاں پر بچے اور مہیلائیں کٹھنائی میں جیون گزار رہے ہیں۔ ایسے لوگ دوسروں سے چھپ کر اونٹ پر کھانے کا سامان لاد کر شیب ابو طالب کے پاس آتے اور اس کو اس استھان کی اور چھوڑ دیتے تھے جہاں پر پرتبندھت مسلمان رہ رہے تھے۔ ایسے میں کبھی یہ ہوتا تھا کہ سامان سے لدا اونٹ کبھی کبھی تو ان لوگوں تک پہنچ جاتا تھا، کنتو ادھکتر سمے ان اونٹوں کو وہ لوگ پکڑ لیتے تھے جو شیب ابو طالب پر نظر رکھتے تھے، وہ کوئی بھی سامان وہاں پر جانے نہیں دیتے تھے۔ ایسے میں کبھی کبھی دونوں پکشوں کے بیچ جھگڑا ہو جایا کرتا تھا۔ ایک بار ابو جہل نے حضرت خدیجہ کے قبیلے کے ایک ویکتی کو دیکھا جو کچھ گیہوں کو اپنے غلام کے ساتھ لے کر شیب ابو طالب آیا تھا۔ ابو جہل نے اس کا راستہ روکا۔ ابو جہل نے اس سے پوچھا کہ کیا تم یہ سامان بنی ہاشم کے لیے لائے ہو؟ اس نے کہا کہ ہاں۔ اس پر ابو جہل نے کہا کہ میں ایسا نہیں ہونے دوں گا اور مکے میں تجھ کو جا کر ذلیل کروں گا۔ ایسے میں اس ویکتی نے جس کا نام ابو البختری تھا کہا کہ یہ سامان حضرت خدیجہ کا ہی ہے۔ ابو جہل نے اس کی بات نہیں مانی اور اس کو آگے جانے سے روک دیا۔ اس بات پر دونوں کے بیچ جھگڑا ہو گیا۔ ابو البختری نے غصے میں وہاں پر اونٹ کی ایک ہڈی اٹھا کر ابو جہل کے سر پر دے ماری جس سے اس کا سر پھٹ گیا۔ حمزہ نے یہ گھٹنا اپنی آنکھوں سے دیکھی۔ ابو جہل کو اس بات کو لے کر چنتا تھی کہ کہیں یہ بات پیغمبر اسلام اور ان کے ساتھیوں کو نہ پتہ چل جائے جس سے ان کی ہمت بڑھے۔ شیب ابی طالب میں بنی ہاشم کو بہت ادھک سمسیاؤں کا سامنا کرنا پڑ رہا تھا۔ حالت یہ ہو گئی تھی کہ وہاں پر موجود بھوکے بچوں کی چیخوں کی آوازیں قریش کو سنائی دیتی تھیں، کنتو وہ اس پر کوئی وشیش دھیان نہیں دیتے تھے۔ اس سمے بہت سے لوگ پورے دن میں کیول ایک ہی کھجور کھا پاتے تھے۔ ان مشکلوں کا الیکھ حضرت علی علیہ السلام نے اپنے ایک پتر میں بھی کیا ہے جو انہوں نے معاویہ کو لکھا تھا۔ بنی ہاشم پر لگے پرتبندھوں کا سمے 3 ورشوں تک چلا۔ وشیش بات یہ ہے کہ شیب ابی طالب میں موجود مسلمان اپنی سمسیاؤں کو کیول پیغمبر اسلام کے سامنے ہی رکھتے اور اس کو کسی دوسرے کو نہیں بتاتے تھے، لیکن یہ نشچت ہے کہ جن لوگوں نے مسلمانوں کے پرتبندھوں کی یوجنا بنا کر اس کو ویوہارک بنایا اس کی سزا ان کو پرلے کے دن اوشی ملے گی۔ ایشور مسلمانوں کو سانتوانا دیتے ہوئے سورہ انعام میں کہتا ہے، ہے پیغمبر کہہ دیجئے کہ کیا تم نے سوچا ہے کہ یدی ایشوری دنڈ اچانک اور کھلم کھلا آ جائے تو ایسے میں تم کیا کرو گے؟ کیا اتیاچاری گٹ کے اترکت کوئی انیہ تباہ ہونے والا ہے؟ اس آیت میں ایشور کہتا ہے کہ ہم تمہارے لیے دنڈ بھی بھیجیں تو تم میں اس کو روکنے کی شمتا نہیں ہے اور نہ ہی تم اس سے بچ سکتے ہو، تو یہ سویکار کر لو کہ جن وستوؤں کو تم پوج مانتے ہو وہ نہ تمہیں انوکمپائیں دے سکتی ہیں اور نہ ہی کسی خطرے یا شتی سے تم کو دور کر سکتی ہیں، اتہ تم ایشور کو چھوڑ کر انہیں کیوں پوج مانتے ہو؟ آگے چل کر یہ آیت ستیہ کے مقابلے میں اس پرکار کے ہٹ دھرمی بھرے ویوہار کو سوئم و سماج پر ایک پرکار کا اتیاچار بتاتی ہے۔ آیت کہتی ہے کہ اس پرکار کا اتیاچار سنسار میں بھی ایشوری دنڈ کی بھومی سمتل کرتا ہے، اتا سچیت رہنا چاہیے۔ دوستوں، آیت ہمیں یہ بھی سیکھ دیتی ہے کہ ایشور نے اپنا دنڈ بھیجنے کے سمبندھ میں جو مہلت دی ہے اس پر گھمنڈ نہیں کرنا چاہیے، کیونکہ شاید ایشوری دنڈ اچانک آ جائے۔ हट धर्मी करने वालों के सामने निमंत्रण की सबसे अच्छी पद्धति वास्तविकताओं को प्रश्न के रूप में पेश करना है, ताकि वे स्वयं उसके बारे में सोचें और विचार करें। हो सकता है कि वे जाग जाएं और उन्हें स्वीकार कर लें। ईमान वाले सदैव सुदृढ़ मनोबल के साथ प्राकृतिक समस्याओं और वर्चस्ववादी मानवीय शक्तियों का मुकाबला करते रहते हैं, परंतु इसके विपरीत सत्य और वास्तविकताओं को झुठलाने वाले सदैव ही अवज्ञा, उदंडता और पाप करते रहते हैं, जिसका परिणाम संसार में ईश्वर के प्रत्यक्ष दंड और प्रलय में कड़े दंड के रूप में उन्हें मिलेगा। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। आपसे अनुमति चाहते हैं। ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, हमारा आज का प्रयास आपको कैसा लगा, इस बारे में अपने विचार आप हमें अवश्य लिख भेजिए। हमारा ईमेल आईडी है hindi@wsirib.ir। हमारी वेबसाइट है partstoday.com/hi। तो इसी के साथ हमारी ये सभा भी यहीं पर संपन्न होती है। आपसे अनुमति चाहते हैं। खुदा हाफिज। Thank you.